على خوف من فرعون وملئهم أن يفتنهم وإن فرعون لعال في الأرض وإنه لمن المسرفين وقال موسى يا قوم إن كنتم آمنتم بالله فعليه توكلوا إن كنتم مسلمين فقالوا على الله توكلنا ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين فما آمن لموسى موسى علیہ الصلاۃ والسلام پر صرف انہی کی قوم یعنی بنی اسرائیل میں سے چند نوجوان ایمان لائے اور وہ بھی فرعون اور اس کے سرداروں سے ڈرتے ڈرتے کہ کہیں ان کو بھی آفت نہ پہنچ جائے. وَإِنَّ فِرْعَوْنَ لَعَالٍ فِي الْأَرْضِ اور فرعون ملک میں بڑا زبردست اور حد سے زیادہ بڑھ گیا تھا. وقال موسیٰ حضرت موسیٰ علیہ الصلوۃ والسلام نے فرمایا یا قوم او میرے بھائیو میری قوم ان کنتم آمنتم باللہ اگر تم کو اللہ پر یقین ہے تو اسی پر بھروسہ رکھو ان کنتم مسلمین اگر تم مسلمان ہو. فقالوا علی اللہ توکلنا ربنا انہوں نے کہا اللہ ہی پر ہمارا بھروسہ ہے. ربنا لا تجعلنا فتنة للقوم الظالمين اور دعا بھی کرنے لگے اے مالک ہم کو ان ظالمین لوگوں کے ظلم کا نشانہ نہ مت بنا ونجنا برحمتک من القوم الكافرین اور ہمیں اپنی رحمت سے کافر لوگوں کے پنجے سے نجات دے دینا. آج کے سبق میں پارہ نمبر 11 سورۃ یونس آیت نمبر 83, 84, 85 آپ کے سامنے پڑھی گئی. اوپر حضرت نوح علیہ الصلوۃ والسلام کا ذکر آیا اور اس کے بعد حضرت موسیٰ اور ہارون علیہم الصلوۃ والسلام کا ذکر آیا. اس میں معجزات دکھائے گئے تو فرعون اور اس کے سردار اور فرعون کے ماننے والوں نے کہا ان ھذا سحر یہ معجزہ جو تم نے دکھایا یہ تو جادو ہے. تو ان باتوں کے اخیر میں جب سارے جادوگروں کو جمع کیا گیا اور جادوگروں نے اپنی رسیوں کو ڈالا اپنی لکڑیوں کو ڈالا تو حضرت موسیٰ علیہ الصلوۃ والسلام نے فرمایا جب یہ ساری لکڑیاں ساری رسیاں سانپ بن گئی لوگوں کی آنکھوں کی لوگوں کی نگاہ میں سانپ حرکت کرنے والا سانپ بنا تب موسیٰ علیہ الصلوۃ والسلام نے فرمایا قال موسیٰ ما جئتم به السحر ان اللہ سیبطلہ ان اللہ لا یصلح عمل المفسدین میں جس معجزات کو لے کر تمہارے سامنے آیا ہوں اس کو تم جادو قرار دیتے ہو वो जादू नहीं है, वो तो अल्लाह की तरफ से हक है। जादू तो ये है जो तुम लोगों ने मेरे सामने लकड़ियों को रस्सियों को डाला है, ये जादू है। और जादूगर लोग कभी कामयाब नहीं होते, अल्लाह उन्हें खत्म कर देगा। इन्नल्लाह सयबतिल, अल्लाह उसे बातिल कर देता है। और ऐसे फासिद अमल करने वालों को अल्लाह उनकी इस्लाह नहीं करता है। वयुहिक्कुल्लाहुल हक्क बिकलिमातिही वलौ करिहल मुजरिमून, अल्लाह तो हक बात जाहिर करके रहेगा अगरचे तुम्हें पसंद हो, तुम्हें नागवार हो, तुम्हें पसंद न हो, हर एतबार से हक हक जाहिर होकर रहेगा। आज के सबक में, ये तो गुज़िश्ता सबक का खुलासा हुआ जो मैंने बिल्तफ़सील आपको एक घंटा समझाया था, आज के सबक का खुलासा, फमा आमन लिमूसा इल्ला दुर्रियतुम मिन कौमिही, बीच में जो बातें हैं वो सारी 16 में पारे में और दूसरे पारे में अल्लाह पाक ने बयान फरमा दी। मैंने आपको पहले भी बताया था, कुरान कोई किस्से कहानी की किताब नहीं है, जहां जो जरूरत होती है अल्लाह उसी को बयान करते हैं। बीच में पूरा वाकई अल्लाह पाक ने यहां बयान नहीं किया, ये जादूगर आए, उन्होंने अपनी रस्सियां डाली, फिर वो ईमान ले आए, फिर फिरौन ने उन पर जुल्म किया, ये लोग ईमान ले आए, वो पूरा वाकई यहां से हजब कर दिया, जिसको टर्मिनोलॉजी कहते हैं कि जरूरत पर जो बात होती है उसी को बयान करता है, कोई वाकिया और किस्सा कहानी बयान करना मकसूद नहीं है। यहां आगे चलकर उन सारे वाकिये को खत्म करके अल्लाह पाक ने फमा आमन लिमूसा जो मकसद है उसको बयान किया कि कौन ईमान लाए थे, कौन ईमान नहीं लाए थे, उसको बयान फरमा रहे हैं कि मूसा अलैह सलाम पर ईमान नहीं लाए इल्ला दुर्रियतुम मिन कौमिही, मगर उनकी कौम में से कुछ नौजवान। जुर्रियत का लफ्ज आम तौर पर औलाद के लिए बोला जाता है, रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना, ऐ अल्लाह हमारे घर वालों को और आलो औलाद को या अल्लाह नेक बना, आंखों की ठंडक बना। लेकिन यहां पर जुर्रियत से मुराद औलाद नहीं, नस्ल के एतबार से नौजवान मुराद है। अब ये कौन नौजवान थे, किस में से थे, इसलिए कि मिस्र में रहने वाले दो ग्रुप थे, एक को बनी इसराइल कहा जाता है और एक को किबती कहा जाता है। किबती जो थे वो फिरौन को मानने वाले थे, और बनी इसराइल जो है ये मूसा अलैहिस्सलाम को मानने वाले थे, जिनको हम आज इजरायली यहूदी कहते हैं। ये दो ग्रुप थे, लेकिन उन दोनों ग्रुप में किबतियों का ग्रुप सबसे आला था, माल दौलत के एतबार से, जाहो जलाल के एतबार से, और बनी इसराइल कम थे। कम थे मतलब कमजोर थे, थे तो 6 लाख लेकिन कमजोर थे, उनके पास माल दौलत नहीं थी, बल्कि वो किबतियों के मकान में गुलाम और बांदियों की तरह काम करते थे, जो कुछ मिल जाता था अपनी जिंदगी गुजारते थे। और अल्लाह पाक ने हजरत मूसा अलैहिस्सलाम को पैदा किया उन बनी इसराइल में से, जिसका कोई नहीं होता उसका अल्लाह होता है। बड़ा जुल्म किया था, बरसों से जुल्म कर रहे थे, और मैंने गुज़िश्ता सबक में बताया था कि हर नबी, जैसा कि यहूदियों का कहना है कि मूसा अलैहिस्सलाम सिर्फ कौम को बचाने के लिए आए, लेकिन कोई नबी सिर्फ कौम को बचाने नहीं आता है। हर नबी का मकसद अव्वल, फर्स्ट पर्पस ऑफ ईच एंड एवरी मैसेंजर क्या है, टू टेल देम अबाउट वननेस ऑफ अल्लाह, एक अल्लाह है और मैं उसका नबी हूं, उसकी इबादत करो और मुझे उसका नबी मानो। बाद में चलकर कौम को बचाना होता है, अगर तौहीद ही ना हो तो बचाने का मकसद ही नहीं, बचाना क्या चीज है। इसलिए उन्होंने जो मैंने गुज़िश्ता सबक में कहा था कि वो रोजा जो रखते थे मुहर्रम का, 10 मुहर्रम का, जैसे बुखारी शरीफ और मुस्लिम शरीफ में है, मकसद ये बयान करते हैं कि फिरौन को और उनके मानने वालों को अल्लाह ने समंदर में डुबो दिया था और हमें यानी मूसा अलैहि सलाम और उनकी कौम हमारे बाप दादा को अल्लाह पाक ने पानी से, दरियाए नील से नजात दे दी थी, इसलिए उस याद के ऊपर हम लोग ये रोजा रखते हैं। यही उनकी मकसद जो बयान करते हैं, हालांकि ये मकसद नहीं है। हर नबी तौहीद को बयान करने के लिए आता है, इसीलिए गुज़िश्ता सबक में मैंने कहा था लफ्ज़ बासा बासा, हमने मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम को मबऊस किया, और लफ्ज़ बासा जो आता है वो तौहीद को बयान करने के लिए होता है। यहां पर अब सवाल होता है, ये ज़ुर्रियतुम मिन कौम कौन थी? बनी इसराइल के नौजवान थे या किबतियों में से नौजवान थे? इब्न जरीर तबरी और साहिब रुलमानी ने एक लंबी बहस नकल फरमाई है, फरमाया ये ईमान लाने वाले किबतियों में से कुछ नौजवान थे। सॉरी, इब्न जरीर फरमाते हैं बनी इसराइल में से कुछ नौजवान थे जो ईमान लाए थे। क्यों? कुछ ही हुए, 6 लाख में से कुछ नौजवान। ज़ुर्रियतुन के ऊपर 2 ज़म्मा है, उसका मतलब है किल्लत में कम लोग थे, कम, बहुत कम। क्यों कम लोग? इसलिए आगे अल्लाह ने बयान फरमाया अला खौफिन मिन फिरौन, उनको फिरौन का डर था कि अगर हम ईमान ले आए तो, वैसे तो फिरौन ने ऐलान कर दिया है कि बनी इसराइल में से एक बच्चा पैदा होगा जो मेरी जगह लेने वाला है, इसीलिए उसने ऐलान कर दिया था कि जो भी बच्चा पैदा हो बनी इसराइल में, मेल लड़का, लड़का पैदा हो, फीमेल नहीं, लड़का पैदा हो, उसको ज़बह कर दिया जाए। तो फिरौन के इस हुक्म पर 90,000 बच्चों को ज़बह कर दिया था, 90,000 बच्चों को, जो तारीख में लिखा। इसलिए उनके दिल सहमे हुए थे, घबराए हुए थे, they were frightened, if we're going to believe in you, Musa, so he is going to destroy us, going to kill us. इस उस मारे डर के कुछ ही लोगों ने अपने ईमान को जाहिर किया था, वरना सारे अपने ईमान को छुपाए। लेकिन इब्न कसीर रहमतुल्लाह अलैह फरमाते हैं कि यह तर्जमा बिल्कुल गलत है, दोनों तरफ बड़े बड़े मुफस्सिर हैं। इब्ने कसीर तफसीर इब्ने कसीर में फरमाते हैं इससे मुराद बनी इसराइल नहीं, इसलिए कि बनी इसराइल को तो पता ही था कि हमारी नस्ल में से नबी आएगा और उस नबी के हाथ पर अल्लाह हम सबको नजात देने वाला है। इससे मुराद किबती कौम के कुछ लोग थे जिसका जिक्र कुरान और हदीस में आता है। मिसाल के तौर पर फिरौन की बीवी आसिया का जिक्र आता है, मुसलमान हुई थी। 28वें पारे में सूरह तहरीम के आखिर में उसको जो सजा दी गई थी फिरौन और उसके जालिमों की तरफ से, बाद में उन्होंने जो दुआ की थी इंडक बैतिक, या अल्लाह इस जालिमों से मुझे नजात देकर तेरे घर के सामने मेरा घर बना दे, अर्श के सामने, दुआ भी अजीब मांगी थी, इन द बैटिक, तेरे घर के सामने, और अल्लाह का घर क्या है? अर्श अजीम है, उसके सामने मेरा घर बना दे। और ये बात है, जब भी कोई अल्लाह के वजह से अल्लाह को राजी करने के लिए जान देता है, शहीद होता है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सभी की रूह मलिकुल मौत निकालती है, लेकिन शहीद होने वाले की मुंह अल्लाह रूह अल्लाह बजाते खुद निकालता है, बजाते खुद अल्लाह निकालता है, इसलिए कि इसने मेरे लिए जान दी है एक कलमे के लिए, इसीलिए शहीद के बारे में आता है जब उसका खून का एक कतरा जमीन पर गिरता है कि अल्लाह उसके पिछले सारे गुनाहों को माफ कर देता है, और कुछ रिवायतें सिवाय कर्ज के, कर्ज को अदा करना पड़ेगा जो हुकूकुल्लाह है, वो तो शहीद पर माफ नहीं होते,
औरों की तो बात छोड़ो, शहीद पर भी माफ नहीं होता जब तक। इसीलिए हदीस में आता है, जो बंदा कर्ज अदा नहीं करता, जानबूझकर कर्ज लिया है या किसी से कर्जा लिया है, उसको अदा नहीं किया या अदा करने की किसी को वसीयत नहीं की, तो उस वक्त उसकी रूह आसमान और जमीन के दरमियान में मुअल्लक रहती है, अटकी हुई रहती है। सारे मोमिन की रूह निकल करके पहले आसमान, दूसरे आसमान, तीसरे आसमान, अर्श इलाही तक पहुंचती है, फिर वापस इसकी रूह आसमान और जमीन के दरमियान में मुअल्लक रहती, ऊपर नहीं जाती। ये अल्लाह के नबी का फरमान है। तो एक तो आसिया थी, एक तो फिरौन के घर में पकाने वाला बावर्ची था, वो भी ईमान ले आया था, और एक तो फिरौन की बेटी की काम वाली मुशाता थी। ये मुशाता कंगी करती थी, नहलाती थी फिरौन की औलाद को, कपड़े वगैरह साफ करती थी, घर का काम काज करती थी। एक मर्तबा कंगी करते करते कंगी नीचे गिर गई तो उसने अल्लाह अकबर कहा। उस बेटी ने पूछा, कौन है अल्लाह अकबर, कौन है? कहा, मेरा और तेरे बाप का पैदा करने वाला, मेरा और तेरे बाप का। जाकर बेटी ने बाप को बता दिया तो बाप ने कहा, देखो लगता है तू मुझे खुदा नहीं मानती, इसलिए कि उसने तो रब्बे आला का दावा किया था। फिरौन ने आना रब्बुकुमुल आला, वो कैसा आना रब कहता था? वो कहता था आसमान में सूरज चांद सितारे ये सब आला रब है, उन तमाम ने मुझे इख्तियार दिया है, और ऐसा इख्तियार कि हम जुल्म भी कर सकते हैं, हम मदद भी कर सकते हैं, तो हमको ये मुख्तार है, जो चाहे हम कर सकते हैं। इसलिए जमीन में अपने आप को खुदा कहता था। अब ये तो एक ही फिरौन था, लेकिन मिस्र तो बहुत बड़ा था। मिस्र में जो फिरौन का जो गांव था, वो आप जाकर देखो आज भी मौजूद है, जिस गांव में ये रहता था, जिस शहर, जिस जगह में, आज भी वहां खंडरात मौजूद है। पूरा मिस्र नहीं, मैं कायरो की बात नहीं कर रहा, उसका जो असल गांव है, लेकिन घूमता हर जगह, जैसे मैं मिसाल देता हूं, मोदी पैदा कहा हुआ और बैठा कहा है, ऐसा बिल्कुल, वो कहां पैदा हुआ और कहां बादशाह बना है। तो एक जगह में ये रहता था, तो जो भी दरबार में आता था और जो भी सामने आता था तो उसको सजदा करते थे, लेकिन हर जगह तो फिरौन नहीं होता था, तो उसने अपने मुजस्समे बनाए थे, अपनी शक्ल के मुजस्समे हर शहर में हर गांव में रखवाए थे कि इसको पूजा करना है, इसी को सजदा करना है, इसलिए कि मेरी शक्ल क्या है और मैं ही तुम्हारा रब हूं, ये उसने बनवाए थे। तो एक तो मुशाता थी, उसको कहा, देख अगर तू मुझे खुदा नहीं मानती है तो आज शाम तक मैं तेरी जान जाएगी, तेरे छोटे छोटे दो बच्चे हैं, दो बच्ची थी उसके पास, गालिबन रिवायत में आता है तारीख में, एक छोटी बच्ची एक बड़ी बच्ची, बड़ी बच्ची को उठा करके खोलते हुए बॉइल ऑयल के अंदर में डाला है मां के सामने फिरौन ने, और मां तो मां होती है, वो तो वैसी गिरी खत्म। वो छोटी दूध पीती बच्ची, उसको उसके पास से खींच करके उसको जब तेल में डाला तो ये घबरा रही थी, करीब था कि ये हट जाए और फिरौन की तरफ हो जाए अपनी जान को बचाने के लिए, कि अंदर से आवाज आई छोटी बच्ची ने कि यहां आग नहीं है बाग है, तू भी अंदर आ जा, आग नहीं है बाग है, तू भी अंदर आ जा। वो छोटी बच्ची बुला रही मां, और मां को भी खत्म हो तो अंदर में फौरन शहीद हो गए, वो सीधे जन्नत में चले गए। एक मुशाता थी और एक सूरे मुमिन में, उसका नाम ही रखा अल्लाह पाक ने सूरे मुमिन। वकाल रजुलुम मुमिन मिन आले फिरौन यक्तुमु ईमानहु, अल्लाह ने कुरान में इसका जिक्र किया, फिरौन की कौम में से एक आदमी था, वो अपने ईमान को छुपाता था, और उसी ने जिस वक्त इन लोगों ने मूसा अलैहिस्सलाम पर जुल्म करना चाहा, حضرت ہارون پر, تو اسی نے اپنے ایمان کے جوش میں کتنا چھپائے گا. اس نے کہا تم ایک ایسے آدمی پر ظلم کرتے ہو جو کہتا ہے میرا رب اللہ ہے, تمہارا رب اللہ ہے, اسی پر ظلم کرتے ہو جس کا ذکر اللہ نے قرآن میں کہا. معلوم ہوتا ہے جو اللہ کا ہوتا ہے اللہ اس کا ہو جاتا ہے. اللہ کے لیے جو خدمت کرتا ہے اللہ اس کی ہر وقت مدد کرتا ہے. جو اللہ کے لیے اپنی جان مال آبرو عزت لگاتا ہے اللہ اس کی ہر اعتبار سے حفاظت فرماتا ہے. یہ تو قرآن کا وعدہ ہے. تو وہ چند لوگ تھے, چند لوگ ہیں جس کو روایت بیان کیا, یہ فرعون کی قوم میں سے تھے, لیکن ان کو پھر بھی ڈر رہتا تھا کہ فرعون ہمارا ہی بادشاہ ہے. بادشاہ اور خلیفہ میں فرق ہوتا ہے. خلیفہ وہ ہوتا ہے جب قوم میں کوئی چیز ایسی جو قوم کے خلاف بیان کر دے تو قوم اس کی خلافت ہی کو ختم کر دیتی ہے. کتنی مرتبہ ہوا حضرت عمر رضی اللہ تعالیٰ عنہ کو کہا قوم نے یہ پیسے کہاں سے استعمال کر رہے ہیں, کہاں سے لائے؟ کہا یہ بیت المال کے نہیں میرے ذاتی ہے. حضرت عثمان کو کہا گیا کتنی مرتبہ, حضرت علی سے کہا گیا. لیکن بادشاہ وہ ہوتا ہے جس کو پوری قوت ہوتی ہے, وہ جو چاہے کر سکتا ہے, کوئی اس کے سامنے چیلنج کرنے والا نہیں ہوتا ہے. ورنہ بادشاہ کے سامنے کوئی چیلنج کرتا ہے تو آج تو آپ کو پتا ہے کہ اس کو اور اس کے خاندان ہی کو گم کر دیا جاتا ہے. آج کوئی مشکل نہیں میڈیا پر, سب پر جو بھی اس کے سامنے انگلی اٹھاتا ہے تو اس کے گھر کے ساتھ ہی ختم کر دیا جاتا ہے. برسوں کے بعد پتا چلتا ہے وہ کہاں ہے. یہاں فرعون کی قوم کی کچھ نوجوان تھے لیکن فرعون سے مارے در کے بھی ایمان لے آئے. وملئہم, اور ان کے سردار فرعون ان پر ظلم کرے گا, اور ان کے سردار بڑے ظالم تھے. اس کے سردار بھی کارندے جو تھے, وزیر وزرا جس کو کہتے ہیں, وہ بھی بڑے ظالم تھے. اَن يَفْتِنَهُمْ, ان پر ظلم کرتے تھے. وَإِنَّ فِرْعَوْنَ لَعَالٍ فِي الْأَرْضِ, اس لیے کہ فرعون نے زمین میں اپنے آپ کو بڑا سمجھ رکھا تھا کہ میں ہی رب ہوں, مجھ سے بڑا کوئی نہیں, حد سے آگے بڑھ چکا تھا. وَإِنَّهُ لَمِنَ الْمُسْرِفِينَ, حد سے آگے بڑھ گیا تھا, یعنی اس کی عمر تو قریباً 400 سال کی ہے. ہمارے حضرت شاہ وسیع اللہ صاحب رحمت اللہ علیہ ایک بہت عجیب بات فرماتے ہیں, فرمایا 400 سال کی عمر ہوتے ہوئے بھی اللہ نے اس پر میسج بھیجا نبی کے ذریعے کہ اگر آج بھی تو مسلمان ہو جائیں تو تیرے پچھلے 400 سال کے جو رب ہونے کا دعویٰ کیا تھا وہ گناہ بھی معاف کر دوں گا, وہ گناہ بھی معاف کر دوں گا. لیکن اس نے اس کو بھی قبول نہیں کیا. اس لیے شاہ صاحب فرماتے, شاہ وسیع اللہ صاحب, یہ ایک فرعون بھی عجیب تھا کہ 400 سال تک اس کو سر میں درد تک نہیں ہوا ہے, اور مال اور دولت اتنی تھی اس کے پاس جس کا ذکر آگے آ رہا ہے. اسی طرح نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا فرعون امتی ابو جہل, میری امت کا فرعون ابو جہل ہے. اللہ کے نبی کا فرمان ہے, میری امت کا فرعون ابو جہل ہے. عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ فرماتے ہیں, عجیب بات, اللہ اکبر, اللہ کے نبی فرماتے ہیں فرعون جو تھا وہ اتنا خطرناک نہیں تھا جتنا ابو جہل تھا. کیوں؟ فرعون نے مرتے مرتے یوں کہا کہ میں رب موسیٰ پر ایمان لانا چاہتا ہوں, لیکن it was too late for him. فرعون کو عبداللہ بن مسعود خود اپنے الفاظ نقل فرماتے ہیں کہ میں اس کے دو بچوں نے اس کو قتل کیا تھا, اونٹ سے نیچے گرایا تھا, لیکن وہ گرا ہوا تھا لیکن ابھی زندہ تھا, روح باقی تھی. تو عبداللہ بن مسعود اس کی چھاتی پر بیٹھے اور اس کی گردن کو کاٹنا شروع کیا. تو اس نے کہا ایک دیہاتی میری گردن کاٹ رہا ہے, سن میں آج بھی تیرے نبی سے وہی نفرت کرتا ہوں
जो अपनी जिंदगी में मक्का में किया करता था।
आगे जो उसने कहा, क्या कहा, मेरी गर्दन को काटे तो जरा नीचे से काटना, ऊपर से नहीं, ताकि सारे जितने भी गर्दन कटे हुए उसमें मेरी गर्दन ऊंची नजर आए। ये दोनों बात उसने अब्दुल्ला मसूद से कही थी।
अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया मेरी उम्मत का फिरौन वासी ने जहन्नम हो गया, कितना जुल्म किया था अल्लाह के नबी।
वइन्न फिरौन अलआलिन फिल अर्ध, इसने भी जमीन में बड़ा ही जुल्म कर रखा था।
वकाल, लेकिन फिरौन बड़ा मालदार था अपनी दौलत के नशे पर, जिसको आगे बयान कर रहे हैं।
वकाल मूसा या कौ,
लेकिन इतने जुल्म पर अल्लाह ने यूं नहीं कहा तुम हिजरत करो, नहीं कहा, बल्कि अल्लाह ने जैसे नबी अलैहिस्सलाम से फरमाया, कौन आए थे, हजरत खबाब रजी अल्लाह तशरीफ लाए, अल्लाह के रसूल काबा की दीवार के साथ टेक लगाए बैठे थे, फरमाया अल्लाह के रसूल दुआ कर दीजिए कि इन ये लोग खत्म हो जाएं। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का चेहरा लाल हो गया, सीधे बैठ गए, तुम्हें पता नहीं पिछले लोगों पर कैसा कैसा अजाब आया है, कैसा कैसा अजाब आया।
गोया 13 साल तक अल्लाह तबारक व ताला ने मक्का में सहाबे किराम के ईमान को बनाया, तौहीद रिसालत, उससे ज्यादा कुछ नहीं, लड़ना वरना कुछ नहीं, कुछ भी नहीं, तौहीद अल्लाह को एक पक्का करो इसको, तब आगे चलकर फिर जब ईमान पक्का होगा तो अल्लाह के लिए जान देना आसान होगा, माल देना आसान होगा, और अल्लाह के दीन के लिए खिदमत और मेहनत करना आसान होगा। अगर ईमान ही कच्चा है तो फिर थोड़ी से किसी ने कहा कि तू जालिम मेरे घर पर गश्त में आ गया, गाली ही दे दी तो छोड़ देगा, आपके बाद में गश्त में नहीं जाऊंगा। ईमान की पुख्तगी बहुत जरूरी है। अल्लाह ने अपने नबी के सहाबा पर इस पर मेहनत करवाई। और मैंने पहले भी ये वाकया सुनाया था, हजरत खबैब कौन है, कि जब पता चला उसकी आकानी जो औरत थी उसको पता चला कि ये मुसलमान हो चुका है, तो ये तो वो आयन को गर्म करके उससे किस्म की चीज बनाने का काम हजरत खबाब जानते थे, तो आग के अंदर में लोहा रखा हुआ था, वो जैसी आई उसने उठाया और सर पर रखा कि हजरत खबाब कई घंटों तक बेहोश रहे, सर जला दिया रात के अंधेरे में, वो तो अपने घर चली गई, फिर जो मास्टर थी और जिसकी ये गुलाम थे, रात में आंख खुली रोती रोती अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास गए। अल्लाह के नबी अलैहि सलाम ने फरमाया कि सब्र करो, अल्लाह पाक तुम्हारी मदद करेगा इसी तरह। और कुछ ही अय्याम के अंदर में उसकी औरत जो औरत थी आकानी थी उसको सर दर्द की बीमारी हो गई, कि सारे उस जमाने के मुआलिजों ने हकीमों ने बताया कि इसका इलाज कुछ नहीं है सिवाय लोहे को गर्म करके तेरे सर पर रखा जाए, और उसी में वो मर गई। वकाल मूसा या कौम, मूसा अलैहि सलाम ने फरमाया ए मेरी कौम बनी इसराइल, इन कुंतुम आमनतुम बिल्लाह,
अगर तुम ईमान ले आए हो अल्लाह पर, तो अब भी भरोसा किस पर करना है, अल्लाह पर।
मालूम होता है आगे क्या लफ्ज है, इन कुंतुम मुस्लिमीन, अगर तुम मुसलमान हो।
अल्लाह ने इस आयत में दो लफ्ज इस्तेमाल फरमाया, इसी का नाम तफसीर, अल्लाह कुरान में कैसी बात फरमाता है,
फरमाया इन कुंतुम आमनतुम बिल्ला, ईमान ले आए तो तुम मुसलमान हो। तो मोमिन और मुस्लिम में क्या फर्क है, ईमान किसको कहते हैं और इस्लाम किसको कहते हैं, इसकी वजाहत इमाम बुखारी ने की है, कुरान में भी मौजूद है, और हदीस जिब्रील तो बड़ी है, हदीस जिब्रील हदीसों की ढेर के अंदर ऐसी है जैसे सूरे फातिहा पूरे कुरान के लिए है, जैसे सूरे फातिहा पूरे कुरान के लिए, सारी हदीस के अखीर में जिब्रील अलैहिस्सलाम खुद आए थे नबी अलैहिस्सलाम के सामने एक नौजवान इंसान की शक्ल में, और बेहतरीन सफेद कपड़े पहने हुए थे, सफेद कपड़े में और आकर बैठ गए नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने। बाल भी माशाल्लाह सब कुछ इंसानी शक्ल में तशरीफ लाए और नबी अलैहिस्सलाम के सामने बैठ गए। सहाबा वहां मजलिस में बैठे हुए थे, सारे सहाबा मौजूद हैं। सहाबा खुद परेशान थे कि ये कौन है। अगर मदीना का होता मुनव्वरा का तो हम उनको पहचानते, लेकिन ये मदीना मुनव्वरा से नहीं है। और अगर ये दूर से आए हैं तो सफर से आए हैं, और सफर करने वाले के कपड़े तो जरा मैले ही हो जाते हैं, और ये तो बिल्कुल नए कपड़े पहनकर आए हैं। तो हमें ताज्जुब में डाल दिया इस आदमी ने, न मदीने का है और न मुसाफिर है, कौन ये, किसी को पता ही नहीं चला। और वो भी बेतकल्लुफी, जो रिवायत में आता है अपने दोनों हाथ अत्तहिया की शक्ल में बैठकर नबी के घुटने पर रख के सवाल कर रहा है। ज्यादातर मुहद्दिस यही फरमाते, नबी के घुटने पर अपने हाथ रखकर कहता है मल ईमान, ईमान क्या है। सवाल भी अजीब था, मल ईमान। अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया अन तुमिन बिल्लाह वल यौमिल आखिर व मलाइकती, पूरी चीजें हैं ईमान ला अल्लाह पर, उसके फरिश्तों पर, उसकी किताब पर, कयामत पर, तकदीर पर, इसका नाम ईमान है। फिर आगे सवाल कर रहा है मल इस्लाम, इस्लाम क्या है, वाजे कर रहे हैं। तो अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया क़ियामुस्सला वआतुज़्ज़का, नमाज पढ़ना है, रोजे रखना है, हज पढ़ना है, ये चारों जो पिलर है उसको बयान फरमाया। इससे मालूम होता है कि इस्लाम जाहिरी आमाल का नाम है और ईमान अंदर दिल को बनाने का नाम है। दोनों चीज जरूरी है, और दोनों होगी तो ही ये सीधा जन्नत में जाएगा। इसलिए कि आमाल होंगे तो दिल बनेगा, दिल का असर बाहर आएगा, बाहर का असर अंदर जाएगा। ये दोनों चीज है। यहां पर अल्लाह यही फरमाते इन कुंतुम आमन्तुम बिल्लाह, अगर तुम अल्लाह पर भरोसा, अल्लाह पर ईमान रखते हो, फतवक्कलु, तवक्कुल इख्तियार। अरे तवक्कुल किस चीज का नाम है, तवक्कुल किसको कहते हैं। आजकल हमने जो तवक्कुल समझा है, घर खुला रख दिया अल्लाह भरोसे, गाड़ी खुली रख दी अल्लाह भरोसे, मस्जिद खुली रख दी अल्लाह भरोसे, सब कुछ अल्लाह भरोसे, इसका नाम तवक्कुल नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में सहाबी ऊंटनी पर बाहर से आए सफर करके, और ऊंटनी को बाहर खुला रख दिया और मस्जिद में आ गए, बैठ गए मजलिस में। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कहां से आए हो, किस तरह आए हो, पूरी बात, ऊंटनी कहाँ रखी है, कहा मैंने बाहर छोड़ दी है। फरमाने आकिल हा व तवक्कल अल्लाह, पहले ऊंटनी को बांधो फिर अल्लाह पर भरोसा करो। आकिल हा, पहले अपने ऊंटनी को बांधो फिर अल्लाह पर भरोसा करो। इससे मालूम होता है तवक्कुल नाम है असबाब को इख्तियार करके अल्लाह पर भरोसा करना, असबाब को इख्तियार करके अल्लाह पर भरोसा करना, दफ्तर के पास जाकर उस दवाई में अल्लाह पर भरोसा करना, ऑपरेशन करवा करके उस ऑपरेशन में अल्लाह पर भरोसा करना। वरना किसी दुनिया की चीज में ताकत नहीं कि तुम्हें बीमार कर दे, ये तुम्हें शिफा दे दे। हाँ अल्लाह ही उसमें शिफा रखे या अल्लाह ही उसके अंदर में बीमारी रखे, वरना किसी में ताकत नहीं। ये नाम है तवक्कुल, ये चीज है तवक्कुल। लेकिन तवक्कुल रखकर भी यकीन के साथ हर चीज में आदमी को यकीन हो, इसीलिए कुरान करीम में अल्लाह ने फरमाया व उफव्विदु अम्री इलल्लाह, इस आयत में यही कहा भरोसा करो अल्लाह पर, ईमान ले आए हो तो अल्लाह की मदद आएगी। अब कैसे आएगी, फकालू, वो तो लोग भी कैसे थे, अल्लाह ही तवक्कल, हमने अल्लाह पर भरोसा किया। रब्बना ला तजअलना फितनतन लिल कौमिज जालिमीन, किसान बीज को डालकर अल्लाह पर भरोसा करता है, ऐसा भरोसा होना चाहिए। किसान ने बीज तो डाल दिया, साहिबुल मानी फरमाते हैं वो भरोसा देखो, उसको पता ही नहीं कि अब ये बीज उगेगा कि नहीं उगेगा, उसने भरोसा किस पर किया है, अल्लाह पर है, वही अल्लाह इसको उगाएगा खेती को, ऐसा भरोसा हमने भरोसा कर लिया। लेकिन साथ साथ में भरोसे के साथ अल्लाह से दुआ भी करनी चाहिए, ان لوگوں نے دعا کی ربنا لا تجعلنا فتنت للقوم الظالمین ونجنا برحمتک من القوم الكافرین. یہ دعا ہر ایک کو یاد کر لینی چاہیے. یہ وہ کچھ نوجوان تھے جنہوں نے اللہ سے یہ دعا کی تھی, اللہ ان ظالمین قوم کے فتنے سے, کون سا فتنہ ہوگا, ایمان کو خراب کرنے کا, ایمان کو سنیچ کر لینے کا, جہنم کی طرف بھیجنے کا جو فتنہ ہے, اے اللہ اس سے ہماری حفاظت فرما. ونجنا برحمتک من القوم الکافرین, اور تیری رحمت سے ہم مانگ رہے ہیں اللہ کہ ان کافرین قوم سے بھی ہماری نجات کا فرما, دونوں اعتبار سے, جانی اعتبار سے بھی نجات فرما اور ایمانی اعتبار سے بھی, دونوں دعائیں اس میں آ گئی. ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين. ہر وقت دعا کر لیجیے, خصوصاً آج کے زمانے میں بڑے فتنے ہیں, کہاں اور کیا اور کیا ہوتا ہے, بچے کتنے ایسے ہیں سکول میں جاتے ہیں مرتد ہو جاتے ہیں, کوئی قادیانی ہو گیا, کوئی شیعہ ہو, کوئی کیا ہو گیا, کوئی کیا ہو گیا, کتنے بچوں نے مجھے بتایا میرے ماں باپ کو پتا نہیں میں تو اسلام سے خارج ہوں, کتنے ماں باپ کو بھی پتا نہیں. اس لیے یہ دعا ضرور کرنی چاہیے, لا تجعلنا فتنة للقوم الظالمین ونجنا برحمتك من القوم الكافرین. ہمارے حضرت حکیم اختر صاحب رحمہ اللہ کہا کرتے تھے ہر نماز کے بعد یا صبح شام یہ دعا ضرور کر لو, ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وهب لنا من لدنک رحمہ انک انت الوہاب. جو یہ دعا مانگتا رہے گا اللہ اس کو ایمان پر موت عطا فرمائیں گے, ایمان پر موت عطا فرمائیں گے. پھر آگے فرما رہے واوحینا الی موسیٰ واخی, ہم نے وحی کی حضرت موسیٰ اور اس کے بھائی کی طرف, سمجھنے جیسی بات ہے, عجیب قرآن بھی ہے, ان تبوا لقومکما بمصر بیوتا. چار باتیں اس آیت کے اندر بیان کر رہے اللہ پاک. پہلی بات, ہم نے موسیٰ سے کہا علیہ السلام اور ان کے بھائی ہارون علیہ السلام سے کہا کہ تم دونوں مصر میں اپنا مکان بناؤ, گھر, نیا گھر بناؤ, بیوت مصر میں, بھاگنا نہیں ہے, یہیں پر رہنا ہے. عباس علماء فرماتے اس سے کیا مراد ہے, یعنی قبطیوں کے مکان الگ ہونے چاہیے, تمہارے مکان الگ ہونے چاہیے. پہلے سب ساتھ میں رہتے تھے, اسی لیے جہاں عذاب آتا ہے فَأَرْسَلْنَا عَلَيْهِمُ الطُّوفَانَ وَالْجَرَادَ وَالْقُمَّلَ وَالضَّفَادِيَ وَالدَّمَ آيَاتٍ مُفَصَّلَاتٍ. جو نائن جو عذاب آئے تھے فرعون اور فرعون کے ماننے والوں پر کہ بنی اسرائیل کے مکان کے اندر میں میڈک ہی نہیں ہے اور ان کے مکان میڈکوں سے بڑے ہوئے ہیں, بنی اسرائیل کے مکان میں خون نہیں ہے, ان کے مکان میں ہر جگہ پر خون ہی خون ہے, بلکہ بنی اسرائیل کا اگر کوئی آدمی پانی پیتا ہے تو نارمل پانی ہے, آدھا پی کر اس کو دے دے تو وہ خون بن جاتا تھا, عذاب ہی عذاب تھا. یہ اللہ نے لمٹ بنائی تھی, تمہارے لیے عذاب ہے تمہارے لیے نہیں. ایک تفسیر یہ فرمائی, موسیٰ علیہ السلام سے کہا کہ تم اور ہارون اپنا مکان بناؤ, اور نمبر دو پر وجعلوا بیوتکم قبلہ, اور تمہارا مکان قبلے کی طرف ہو, اس لیے کہ فرعون کا اتنا ظلم تھا کہ وہ سومعاج, اس کو کہتے یہودیوں کی عبادت گاہیں, بنی اسرائیل کی عبادت گاہیں, فرمایا وہ اس کو توڑ دیا تھا, اور عبادت جو بھی کرتا ایمان پر اور کلمے کی دعوت دیتا یا بلاتا ہے نماز پڑھتا تھا, چونکہ بنی اسرائیل میں بھی تین نمازیں تھی, لیکن ان کا طریقہ کیا تھا اس کو صحیح روایتوں سے پتہ نہیں چلتا, لیکن نمازیں تین تھی. ہاں مسلم شریف کی روایت ہے, نبی علیہ السلام فرماتے ہیں جب میں معراج میں جا رہا تھا تو وہاں کہاں پر مسجد اقصی سے میں جب باہر نکلا تو حضرت جبریل علیہ السلام نے مجھ سے فرمایا, نبی علیہ السلام سے فرمایا یہاں اترو, وہاں میں نے دیکھا حضرت موسیٰ علیہ السلام, مسلم شریف کی صحیح روایت, کھڑے کھڑے اپنی قبر میں نماز پڑھ رہے تھے, کھڑے نماز پڑھ رہے تھے. اس سے معلوم ہوتا ہے ان کی نمازوں میں قیام بھی ہے. اسی لیے یہ بات نبی علیہ السلام نے حضرت عمر سے کہی کہ عمر اگر تو میرے ساتھ ہوتا تو میں تجھے بتاتا وہ جگہ کون سی ہے جہاں حضرت موسیٰ علیہ السلام کی قبر ہے. آج تو بند ہو گیا پتہ نہیں چلتا ہے, لیکن ہے بالکل. آگے روایت آتی ہے کتنی, کہ حضرت موسیٰ علیہ السلام نے اللہ سے دعا کی تھی, اللہ وہ واقعہ پورا آگے آئے گا. کون سی دعا؟ وہ پورا واقعہ ہی سنو تاکہ آگے پھر مجھے تفسیر کرنے کی ضرورت نہ پڑے. کہ موسیٰ علیہ السلام کی روح نکالنے کے لیے فرشتے آ گئے, کون؟ ملک الموت. پوچھا کون ہو تم؟ کہا فرشتے. کیوں آئے ہو؟ روح نکالنے کے لیے. تو جلال موسیٰ تھا, ایک تماچا مارا, ایسا تماچا مارا کہ یہ اسرائیل کی آنکھ نکل گئی, آنکھ نکل گئی فرشتے. ایک نبی ایسے ہیں, نبی محمد صلی اللہ علیہ وسلم کے علاوہ ایک نبی ایسے ہیں جس کا ذکر قرآن میں ہے, واستنعتک لنفسی. حضرت موسیٰ کو اللہ نے کہا میں نے تجھے اپنے لیے بنایا ہے. اور ایک جگہ فرمایا والقیت علیک محبتا منی, میں نے اپنی محبت کا پرتو تجھ پر ڈال لیا ہے. اور عجیب زبان میں لکنت ہے, پھر بھی کہہ رہے, ہارون خود کہہ رہے ہو اب سو منی, میرے بھائی ہارون مجھ سے زیادہ فصیح اللسان ہے. لیکن فرمانے وکلم اللہ موسیٰ تکلیما, آ موسیٰ تو طور پر میں تجھ سے بات کروں گا, ہارون سے نہیں. کتنا پیار تھا اللہ کو حضرت موسیٰ علیہ السلام سے. اوپر بھی کلام کرنے والے موسیٰ ہی ہے نبی علیہ السلام کے ساتھ معراج میں, یہاں پر بھی موسیٰ مل رہے ہیں, وہاں پر بھی, یہاں نماز پڑھتے ہوئے دیکھا, اوپر نماز کم کرواتے ہوئے دیکھا. کہ میری امت 3 نہیں پڑھتی, تمہاری 50 کہاں پڑھنے والی ہے؟ اوپر بھی بھائی. اب سوال ہوتا ہے کہ ابراہیم علیہ السلام ان کے اوپر تھے 7ویں آسمان پر, موسیٰ نیچے تھے, تو ہمارے نبی, تو نبی کا تعلق تو ابراہیم علیہ السلام کے ساتھ ہے, ملت ابراہیم حنیفہ, ہمارا تو وہی ہے. اس لیے ہم درود کیا پڑھتے ہیں, اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم. موسیٰ علیہ السلام تو بڑے اسرائیل کے نبی ہے, انہوں نے کیسے کلام کر لیا؟ چونکہ ان کا لقب ہی کلیم اللہ تھا, اور حضرت ابراہیم کا لقب خلیل اللہ تھا. اللہ کا دوست, دوست جو دیتا ہے قبول کر لیتا ہے, اللہ نے جو دیا تمہیں قبول ہے. اور موسیٰ کلیم اللہ بات کیے بغیر رہا نہیں جاتا, فرمایا میری امت نہیں تیری کہاں پڑھنے والی, جاؤ واپس جا, واپس جا, واپس جا, اور کم کروائی. اور حقیقت میں کم کروائی, اگر نہ کرواتے تو ہمارا کیا ہوتا؟ 5 نہیں پڑھتے, 50 کہاں پڑھتے؟ تو موسیٰ علیہ الصلوۃ والسلام کا واقعہ ایک تماچا مارا, آنکھ نکل گئی, وہ تو واپس چلے گئے اسرائیل, ملک الموت اللہ کے پاس. کیا ہوا؟ تم نے کیسے ایسے سخت آدمی کے پاس مجھے بھیجا ہے, سخت آدمی کے پاس, کہ ایک تماچے سے میری ناک آنکھ نکال دی. کہا جاؤ اب جا کر یوں کہنا اللہ نے بھیجا ہے, یوں نہیں کہنا میں آیا ہوں. کیا کہا؟ اللہ نے بھیجا ہے. واپس آئے, کس نے بھیجا, کیوں آئے ہو؟ کہا اللہ نے مجھے بھیجا ہے. کیوں آئے ہو؟ تمہاری روح نکالنے کے لیے. اور اللہ یہ بھی کہہ تمہیں رہنا ہے تو رہو اور چلنا ہے تو چلو. اور پھر آگے روایت میں کیا آتا ہے, وہ بیل کے بال پر ہاتھ رکھو, جتنے بال آئیں گے اتنے سال آپ زندہ رہنا چاہے تو رہ سکتے ہیں, پھر کیا ہوگا, پھر بھی میں ہی آؤں گا لینے کے لیے. اس وقت ابھی جانا ہے, ابھی بھی جانا ہے, اس میں ابھی چلے جاؤ, مجھے ابھی چلنا, لیکن ایک کام کرو مجھے تھوڑی مہلت دے دو. یہ روایت میں جو مجھے بتانا ہے یہ بات کہ اللہ تو مجھے اتنا قریب لے جا بیت المقدس کے, یہ روایت کے الفاظ, اتنا قریب لے جا کہ میں پتھر ماروں تو بیت المقدس جو مسجد اقصا ہے اس کے صحن میں گرے, اتنا قریب مجھے لے جاؤ پھر میری روح نکال دے. یہ وہ جگہ ہے جس کو سرخ تیلا کہا جاتا ہے, جہاں پر نبی علیہ السلام نے معراج میں حضرت موسیٰ علیہ السلام کو قبر میں نماز پڑھتے ہوئے دیکھا تھا. تو یہاں وجعلوا بیوتکم قبلہ, اپنے مکان کو قبلہ بناؤ. ایک تفسیر یہ ہے کہ اپنے مکان ایسے بناؤ کہ تم جب کھڑے رہو نماز کے لیے تو چہرہ تمہارا قبلے کی طرف ہو, ایک بات یہ ہوگی. دوسری بات, تمہارے مکانوں کے اندر میں ایک مکان ایسا ہو تاکہ باہر کسی کو پتا نہ چلے, سب جمع ہو جائے اس مکان کے اندر میں, اور مکان کے درمیان میں ایک مسجد ہو, مکان ہو, اس میں تم کھڑے ہوئے نماز پڑھو. کتنی نماز تھی؟ صبح 4 گھنٹے تھے سن رائز کے بعد, اور زوال کے بعد 4 گھنٹے, اور طلوع غروب آفتاب کے بعد ان کے یہاں چار گھنٹے. آج بھی یہودیوں کو دیکھو, ان تین وقتوں میں یہ نماز پڑھتے ہیں, چار گھنٹوں میں کبھی بھی عبادت کر لیتے ہیں, اور دوپہر میں عبادت کر لیتے ہیں, پھر شام میں عبادت کر لیتے ہیں, اور ایک نیا گروپ ان کے اندر ہے وہ کہتے ہیں ایک ہی نماز ہے, تین نہیں ہے, وہ ایک ہی صبح میں پڑھ لیتے ہیں, سن رائز کے بعد تین نہیں پڑھتے ہیں. لیکن موسیٰ علیہ السلام کا صحیح طریقہ روایتوں میں نہیں ہے کہ ان کی نماز کس انداز کی تھی. اسی لیے ہمارے اکابرین فرماتے ہیں سارے نبیوں کا دین کا خلاصہ یہ ہے اللہ کے احکام کا احترام کرنا اور اللہ کی مخلوق کے ساتھ شفقت کے ساتھ پیش آنا. بات سمجھ میں آئی؟ اللہ کے احکام کا احترام کرنا ہے, اس کو بجا لانا جس طریقے سے بھی, جس طرح بیان کیا ہر نبی نے اپنے اپنے زمانے میں, اور اللہ کی مخلوق کے ساتھ شفقت کے ساتھ پیش آنا, یہ ہر نبی کے دین کا خلاصہ ہے. فرمایا وَجْعَلُوا بُيُوتَكُمْ قِبْلًا, اپنے گھروں کو قبلہ بناؤ, پھر اس میں نماز پڑھو, وَأَقِيمُوا الصَّلَاةَ, اگر نماز نہیں پڑھو گے تو ظالم تم پر اور ظلم کریں گے. پھر آگے فرمایا وَبَشِّرِ الْمُؤْمِنِينَ, اور مومنوں کو بشارت دیجئے. یہ چار باتیں ہو گئی, ایک تو مصر میں اپنا گھر بناؤ, نمبر دو قبلے کی طرف بناؤ. اب کون سا قبلہ تھا؟ عبداللہ ابن عباس فرماتے, رئیس المفسرین ہیں, فرماتے ہیں کہ اس زمانے میں ان کا قبلہ کعبہ ہی تھا جس طرح ہم نماز پڑھ رہے ہیں. بعد میں جب یہ مصر سے سفر کر کے مسجد اقصی کی طرف, جہاں آج ہے فلسطین, چلے گئے, تو اس کے بعد ان کا قبلہ مسجد اقصی بن گیا. یہ کون کہہ رہے ہیں؟ عبداللہ ابن عباس رولمانی نے اس روایت کو نقل فرمایا ہے. فرمایا اپنے قبلہ گھروں کو قبلہ بناؤ. معلوم ہوتا ہے اپنے گھروں میں بھی ایک جگہ ایسی ہونی چاہیے جو گندگی سے اور ناپاکیوں سے اور شرک و بدعت سے وہ جگہ پاک ہونی چاہیے. وہاں مصلی ہو, خوشبو ہو, قرآن ہو, وہاں نماز پڑھنی چاہیے. روایتوں سے ملتا ہے کہ صحابہ کرام نبی علیہ السلام کو گھر پر کھانے کی دعوت دیتے تھے اور کہتے تھے ہم نے یہ جگہ بنائی ہے, یہاں آپ نماز پڑھ لیں, تاکہ بعد میں کبھی بھی ہم نماز پڑھنا چاہیں تو اس کو ہم نماز کا روم بنا لیں گے. حضرت انس سے بھی ثابت اور صحابہ سے بھی ثابت ہے. تو اپنے گھر میں ایک عبادت کی جگہ ہونی چاہیے کہ اپنے گھر قبرستان نہ بنے, وہاں بھی سنتیں ہو, نفل ہو, تہجد ہو, عبادتیں ہو, قرآن کی تلاوت ہو, تاکہ اس کی برکت سے گھر میں بھی برکتیں آ جائیں. یہ معلوم ہوتا ہے. وَأَقِيمُوا الصَّلَاةَ, تیسری بات نماز بھی پڑھو. تو ایک تو گھر بناؤ, قبلے کی طرف اپنے مکان بناؤ, اور واقعی مصلی نماز کو پڑھو, چوتھا مومنین کو بشارت دو. یہ چاروں باتیں بنی اسرائیل کو بیان کی ہے, لیکن مفسرین کی بڑی جماعت کہہ رہی ہے پہلی تین باتیں تو بنی اسرائیل کو کہی گئی, لیکن قرآن نازل ہوا کس کے لیے؟ نبی محمد صلی اللہ علیہ وسلم کے نازل ہوا ہے نا, ہے نا. اس لیے اللہ تبارک و تعالیٰ نے پہلی تین بات کو بیان کر کے نبی علیہ السلام کو کہا آپ کے صحابہ پر تو اس سے زیادہ تکلیف ہے, آپ کے صحابہ پر تو اس سے زیادہ تکلیف ہے جو بنی اسرائیل پر ہو رہی تھی, اس سے بھی زیادہ ہے کہ آگ میں جلایا جانا, ریٹی اور پتھروں پر سلایا جانا, اور کس طرح کہ ان کے لیے نماز پڑھنا مشکل تھا, گھر میں رہنا مشکل تھا, اسی لیے حرم میں نماز پڑھنا اتنا مشکل تھا کہ وہ چھپ چھپ کر نماز پڑھتے تھے. نبی علیہ السلام نے حرم میں امامت نہیں کروائی, اتنا مشکل تھا. اسی لیے ابن دغنہ نے کہا ابو بکر سے کہ میں تمہیں پناہ دیتا ہوں اگرچہ میں کافر ہوں, لیکن میں تم کو پناہ دیتا ہوں, مکہ والوں نے آپ کو نکالا, اتنی بڑی ہستی ہے, اتنے کوائٹ ہے, اتنے نرم مزاج والے ہیں, مکہ والوں ان کو بھی نکالنا چاہا. ابن دغنہ نے کہا میں پناہ دیتا ہوں ابو بکر کو. جب گھر میں گئے, لیکن ابو بکر صدیق کی عادت تھی قرآن کی تلاوت رو رو کے کرنے کی, اب لوگ جمع ہو جاتے تھے اور اسی کو سن کر ہی ایمان لے آتے تھے. تو ابن دغنہ نے کہا میں تم کو اپنے گھر میں کیسے رکھوں, اس لیے کہ تم اپنے قرآن کی تلاوت ہی کو بند نہیں کرتے. ابو ذر غفاری فرماتے ہیں کہ میں ڈرتا ڈرتا مکہ مکرم آیا, غفار سے, قبیلے غفار دور تھا, وہاں سے آیا, کہاں, حرم میں آیا, اور حرم کے اندر میں ایک دن نہیں 40 دن میں حرم میں رہا. کیا کھاتے تھے؟ زمزم پی کر گزارا کرتا تھا, لیکن میں ڈرتا تھا, کسی نے مجھے نہیں پوچھا کھانے والے ہو پینے والے ہو, سو گئے کہاں, 40 دن ہو گئے. 40 دن کے عرصے میں حضرت علی سے میری ملاقات ہوئی, اور حضرت علی نے مجھ سے پوچھا کہاں سے آئے ہو, چھپٹے کہاں سے آئے ہو, قبیلے غفار سے, مجھے محمد صلی اللہ علیہ وسلم سے ملنا ہے. 40 دن پریشان ہے, कैसे मिलू, इसलिए कि बात करेंगे तो मारेंगे, खत्म कर देंगे। किस तरह इतना जुल्म था कि लोग डरते थे ईमान लाने से। अब अबू ज़र गिफारी ने फरमाया, हजरत अली रजी अल्लाह तआला ने ऐसा करते हैं, मैं आगे चलूंगा, साथ में नहीं, फासला रहेगा बीच में, मैं आगे चलूंगा, नबी अलैहिस्सलाम के जो मकान है वहां तक पहुंचाऊंगा, तुम मेरे पीछे चलना, अगर मुझे कोई शक हो तो मैं झुक करके अपने जूते को सीधा करूंगा, अपना टस्मा जो है ना वो रस्सी उसको मैं कुछ इधर उधर करूंगा, तो आप समझ जाना, आप मेरा इंतजार न करना, मुझसे आगे निकल जाना, और अगर कुछ भी नहीं है तो मेरा फॉलो करते रहना। अबू ज़र गिफारी पहुंच गए अल्लाह के नबी अलैहिस्सलाम के पास, और फिर ईमान तो ले आए, ईमान लाने के बाद सीधे आए हरम में और नमाज शुरू कर दी, अल्लाह अकबर, सब बस काफिरों ने इतना मारा, इतना मारा कि लहू लुहान कर दिया। इतने में हजरत अब्बास जो भी मुसलमान, तो बदर मुसलमान, बदर के बाद मुसलमान हुए थे, उन्होंने कहा तुम किसको मार रहे हो, ये नौजवान तो कबीले गिफार का है और ये तो कुव्वत वाली कौम है, अगर इनको पता चलेगा तो हम सबके ऊपर हमला करेंगे, छोड़ो इनको, लेकिन वो तो खून ही निकल रहा था, इतना मारा था। अल्लाह के नबी अलैहिस्सलाम की हालत देखो, और हज़रत खुबैब के हज़रत बिलाल की ये सारी चीजें, तो गोया अल्लाह कह रहे हैं तीन बातें मिस्र वालों को, यानी बनी इसराइल को, और कहा ए नबी आप अपने सहाबा को बशारत दे दीजिए, وبشر المؤمنين وقال موسى ربنا انك اتيت فرعون وملا चलो नबी तो चलती रहेगी बात, तो मैं तो समझा कुछ और दो चार बात और हो जाती, यहीं पर बंद कर देते इंशाल्लाह आगे। वकाल मूसा रब्बना इन्नका आतैत फिरऔन मलअहु, अब यहाँ से मूसा अलैहिस्सलाम जिक्र कर रहे हैं कि इसको फिरौन को इतना माल दिया है और उस माल के बलबोटे पर ये लोगों को ईमान से रोक रहा है, फिरौन की कुव्वत क्या थी, वो सब उस चीज़ को बयान कर रहे हैं। फिर आगे चल करके दुआ कर रहे हैं, अल्लाह दोनों की दुआ कबूल कर लेता है, हजरत मूसा और हारून की, और कब उस दुआ का जुहूर होता है मालूम होता है, दुआ करके अल्लाह पर यकीन करके भरोसा करना चाहिए, कभी भी कबूल, उसको आगे बयान कर रहे हैं। अल्लाह पाक हम सब को जो बात कही गई मुझे और हम सबको अमल की तौफीक अता फरमाए। اللهم صل على سيدنا مولانا। जमात आई हुई है जिसकी, कहाँ से आई है, बातली से जमात आई हुई है, मौजूद है, तीन दिन रहेंगे ट्यूसडे तक इंशाल्लाह, इनकी नुसरत फरमाएं अल्लाह, जब इनकी नुसरत करेंगे तो अल्लाह की नुसरत हमारे साथ आएगी, हमारी बस्ती में आएगी, तो ये दूर से आए हैं अल्लाह के दीन के लिए, तो इनकी खिदमत करें हर एतबार से, अल्लाह तबारक व तआला हम सबको अमल की तौफीक अता फरमाए। اللهم لك الحمد كما تعلم صلی علی سیدنا محمد كما تعلم فإنك أنت أهل التقوى وأهل المغفرة يا حنان يا منان يا بديع السماوات والأرض يا ذا الجلال والإكرام اللہ ہمارے گناہوں کو معاف یا اللہ ہم بڑے گنہگار ہیں بڑے پاپی ہیں بڑے مجرم ہیں چھپ چھپ کر گناہ کرنے والے ہیں یا اللہ کپڑوں سے بڑے صوفی نظر آتے ہیں دل کے بڑے کالے ہیں دل کے بڑے گندے ہیں اللہ تو علیم بذات الصدور ہے تو سب کچھ جانتا ہے اللہ ہمیں معاف فرما ہمیں معاف اللہ تو بڑا کریم ہے تو نے ہمارے گناہوں کو ہماری اولادوں سے چھپا دیا ہمارے ماں باپ سے چھپا دیا دوست احباب سے چھپا دیا مسلیوں سے چھپا دیا ہمارے طلباء سے چھپا دیا مریدین سے چھپا دیا اللہ تو بڑا رحیم ہے تو کریم ہے تو ستار العیوب ہے جب تو نے چھپایا ہے تو معاف بھی فرما معاف بھی فرما دے کرم کا معاملہ فرما اللہ کرم کا معاملہ فرما دے رحم کا معاملہ فرما دے یا اللہ ہمیں غیروں کے حوالے نہ فرما ہمیں نفس و شیطان کے حوالے نہ فرما ہمیں غیروں کے حوالے نہ فرما یا اللہ ہم سے راضی ہو جا ہم سے راضی ہو جا ہمیں اپنا بنا لے ہمیں اپنا بنا لے ہمیں اپنا بنا لے ہمیں اپنا بنا لے یا اللہ دنیا میں بھی استقامت رد دین نصیب فرما موت پر بھی استقامت رد دین نصیب فرما ہر ایک کو اپنے اپنے وقت پر خاتم بالخیر نصیب فرما ما بعد الموت کی زندگی کو آسان فرما اور جنت الفردوس نصیب فرما یا ارحم الراحمین یا اللہ جو بات کہی جاتی ہے سنی جاتی ہے یا اللہ سب سے پہلے مجھے اور سننے والوں کو اور ویب سائٹ کے ذریعے سے اور ریسیور کے ذریعے سے جہاں جہاں مائیں اور بہنیں لوگ دور دور سن رہے ہیں یا اللہ سب کو قبول فرما سب کے لیے ہدایت کے فیصلے فرما ہمارے پاس کوئی عمل نہیں ہے جس کو پیش کر کے ہم اپنے گناہوں کی مغفرت کی ریکویسٹ کر سکے یا اللہ یہ قرآن ہے اس قرآن کی محبت میں ہم بیٹھے ہوئے ہیں یہ قرآن تو جتنا بڑا اتنا تیرا کلام بھی بڑا ہے اللہ اس قرآن کے صدقے یا اللہ ہماری اعلی اولاد کی اور پوری امت کی مغفرت فرما پوری امت کی مغفرت فرما دے. اللہ ہمارے بیٹھنے کو قبول فرما, ہمارے سننے کو قبول فرما, عمل کی توفیق نصیب فرما. یا اللہ بیماروں کو شفا عطا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, جو جس لائن سے پریشان ہے اللہ سب کی پریشانیوں کو دور فرما. یا ارحم الراحمین, یا ذا الجلال والاکرام, حلال روزی نصیب فرما اور حلال روزی حاصل کرنے کی صورتیں آسانی سے پیدا فرما. یا اللہ ہمارے آل اولاد کی اور ہماری زندگی میں عفو عافیت نصیب فرما, جان مال آبرو عزت کی حفاظت فرما, ایمان کی حفاظت فرما, مساجد مکاتب علماء صلحاء مبلغین اللہ کے راستے میں دین کا کام کرنے والے, مراکز مدرسے مکاتب سبھی کی حفاظت فرما. یا اللہ سب کی حفاظت فرما, یا اللہ آگے سے پیچھے سے دائیں سے بائیں سے اوپر سے نیچے سے ہر اعتبار سے حفاظت فرما. یا اللہ پورے ملک کو ایمان کی دولت سے مالا مال فرما, ایمان کی دولت سے مالا مال فرما, ایمان کی دولت سے مالا مال فرما. اللہ تیرے قرآن ہی کے صدقے ہم تجھ ہی سے مانگ رہے ہیں, ہماری دعاؤں کو تو اپنے فضل و کرم سے قبول فرما, تو اپنے رحم و کرم سے قبول فرما, جو مانگا وہ بھی عطا فرما, نہ مانگ سکے تو اپنے فضل و کرم سے نبی کریم صلی اللہ علیہ وسلم کے صدقے تو فیض سے عطا فرما. وصلی اللہ تعالی علی خیر خلقی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین. یا رحمت.